आज हाम्रो फोनले जस्तो गरी हामीलाई कुनै पनि कुराले प्रभाव पार्दैन। हामीले चाहेको जुनसुकै कुरा जुनसुकै बेला र जहाँ पनि हेर्न सक्छौँ। विगतमा हामी हाम्रा छिमेकीहरूबाट मात्र प्रभावित हुने गर्थ्यौँ, अहिले सारा विश्व नै हाम्रो छिमेकी बनेको छ। प्रभाव अकल्पनीय र अपरिहार्य छ। हामीलाई मनपर्ने कलाकारहरू धेरै डेटिङहरू र ब्रेकअपहरू भएर गएका हामी सामाजिक सञ्जालहरूमा देख्छौँ, पढ्छौँ। कसैको प्रेम सम्बन्ध अन्तत विवाहमा अन्त भएको हामी देख्छौँ, तर तिनीहरूको विवाह भएको केही वर्षमै अथवा महिनामै तिनीहरूको सम्बन्ध विच्छेद भएको फेरि हामी देख्छौँ। त्यति मात्र होइन, तिनीहरूको पापपूर्ण व्यवहारलाई औचित्य साबित गर्न तिनीहरूले सामाजिक सञ्जालमा अन्तर्वार्ता दिइरहेको अथवा आफ्नो भनाइहरू पोस्ट गरिरहेको हामी मजा लिँदै पढ्छौँ र गर्वसाथ सेयर पनि गर्छौँ। र बिस्तारै हामी दिनहुँ हामी जे हेर्छौँ र जे खान्छौँ त्यही बन्दै गइरहेको हुन्छौँ। हामी आफूलाई मनपर्ने मानिसहरूसँग डेट गर्न एकदमै हतार गर्छौँ, र जब हामी असहज र असुविधाजनक महसुस गर्छौँ हामी मास्क परिवर्तन गरे जसरी गर्लफ्रेन्ड बोयफ्रेन्ड परिवर्तन गर्छौँ। हामी डेटिङको अन्तिम लक्ष्य भनेको विवाह हो, त्यो थाहा नपाइ नै डेटिङमा जान्छौँ हामी, किनकि चल्ती हो, इट्स अ ट्रेन्ड, राइट? हामीमध्ये कोही आफ्नो शक्ति र सुन्दरता प्रदर्शन गर्न बोयफ्रेन्ड गर्लफ्रेन्ड बनाउँछौँ। डेट गर्ने हामीहरूमध्ये कति लाग्छ कि हामी विवाह गर्ने उद्देश्यले नै डेट गरिरहेका हुन्छौँ, तर हामीले गर्ने भनेको केवल फ्लर्टिङ हो, च्याट हो, एकअर्कालाई फोटो पठाइने काम मात्र गरिरहेको हुन्छौँ। हाम्रो प्रेम सम्बन्धमा खालि स्वार्थी इच्छा र अहङ्कारको विषय बाहेक अरू केही पनि हामी पाउँदैनौँ। परमेश्वर उहाँको महिमासँग यसले कुनै सरोकार राख्दैन। कतै मैले भर्खरै तपाईँको जीवनलाई त वर्णन गरिनँ। प्रिय मित्रहरू, विवाह मानव आविष्कार होइन, यो त ईश्वरीय प्रकाश हो। विवाह परमेश्वरद्वारा र परमेश्वरको लागि बनाइएको सम्बन्धहरू परमेश्वरको निम्ति अस्तित्वमा छन्। त्यसैले हामीसँग विवाहलाई पुनः परिभाषित गर्ने संशोधित गर्ने अधिकार छैन। वी डोन्ट ह्याभ राइट टु रिडिफाइन वाट म्यारिज इज। हाम्रो पापी संस्कृति अनुकूल बनाउने उद्देश्यले विवाह परिमार्जन गर्ने पनि अधिकार हामी कसैसँग छैन। विवाहको हाम्रो बुझाइ त विवाह सम्बन्धी हाम्रो बुझाइ हाम्रो परिभाषा त पति र पत्नीको भूमिका सम्बन्धी हाम्रो बुझाइ टेलिभिजन चलचित्रहरू र संसारले होइन तर परमेश्वरको वचनले आकार दिएको हुनुपर्दछ। त्यसैले बाइबलले हामीलाई एलियन भन्ने गर्दछ। एलियन, हामी विदेशी हौँ, हामी परदेशी हौँ, हामी यस संसारको ढाँचा अनुसार चल्दैनौँ। संसारमा हामीले देख्ने सेलिब्रिटीहरू अनुसार उनीहरूको जीवनलाई हामी अनुसरण गर्दैनौँ। जब हामी हाम्रो पाप र अपराधहरूमा मरेका थियौँ, हामी यस संसारको शक्ति र सिद्धान्तहरूलाई पछ्याउने गर्थ्यौँ, त्यतिखेर हामी संसारको ढाँचामा हामी चल्थ्यौँ। तर अब हामी मृत्युबाट ख्रिस्टसँगै जीवनमा पुनर्जीवित भई उठेका छौँ, त्यसैले हामी हाम्रो विवाहमा र विवाहद्वारा पनि परमेश्वरको महिमा गर्न खोज्छौँ। हामी खालि कुन सम्बन्धले मलाई खुसी पार्छ मात्र भन्ने सोध्दैनौँ, तर के यसले परमेश्वरको महिमा हुँदछ भन्ने पनि हामी प्रश्न सोध्ने गर्दछौँ। त्यसकारण आउनुहोस् यस बिहानी समय हामी विवाहको बारेमा परमेश्वर के भन्नुहुन्छ, पति पत्नीको जिम्मेवारीहरूको विषयमा परमेश्वर के भन्नुहुन्छ उहाँको वचनबाट हामी हेर्नेछौँ। हामी आज पहिलो पत्रुस दिन नदिएको एकदेखि सात पदबाट हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो पत्रुसको सात तिन अध्यायलाई पल्टाउनु हुन म अनुरोध गर्दछु। पहिलो पत्रुस तिन अध्यायको एकदेखि सातबाट हामी पढ्नेछौँ। तपाईँसँग बाइबल छैन भने हामीसँग भएको उपलब्ध जति बाइबलहरू छन् तपाईँले यति अतिरिक्त बाइबललाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। तर म चाहन्छु कि तपाईँ सबैजनाले बाइबल आफ्नो काखमा खोल्नुहोस्, पढ्नुहोस्, लेख्नुहोस्, सुन्नुहोस्, ध्यान दिएर एउटा प्रश्न साथ तपाईँ वचनलाई सुन्नुहोस् कि प्रभु मेरो लागि उहाँको वचनद्वारा के बोल्दै हुनुहुन्छ। एक, म पतिको रूपमा मैले सुधार्नु भन्ने कुराहरू के छन्, पत्नीको रूपमा मैले आफूलाई सुधार्नु भन्ने कुराहरू के छन्। परमेश्वरको इच्छा उहाँको वचनद्वारा आज हामी खोलेर हेर्दैछौँ। तपाईँको जीवनको लागि, तपाईँको विवाहको लागि, तपाईँको अविवाहित जीवनको लागि पनि हामी परमेश्वरको वचनबाट उहाँको इच्छाहरूलाई पल्झाएर हेर्दैछौँ। कृपया ध्यान दिनुहोला। पहिलो पत्रुस तिन अध्याय, मैले प्रयोग गरिरहेको जस्तो बाइबल तपाईँले पनि ठुलो खालको बाइबल प्रयोग गर्नु भएको छ भने तपाईँले पहिलो पत्रुसलाई 1664 पृष्ठमा पाउनुहुन्छ, 1664 पृष्ठमा। सो प्लिज टर्न विथ मी टु फर्स्ट पिटर च्याप्टर 3 वर्सेस 1-7। सो विल बी डिलिङ विथ बिब्लिकल भ्यू अफ म्यारिज। ओके, एकदेखि म 7 पदसम्म पढ्दैछु, कृपया आफ्नो बाइबलमा हेर्नुहोला। पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहौ, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्द बिना पनि तिनीहरूका मनको परिवर्तन हुनसक्छ। तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। केशको सिँगार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिँगार पटार नहोस्। तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ। किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिँगार गर्थे र आफ्ना पतिका अधीनमा बस्थे। साराले जस्तै अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा पालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएन भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ। पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझे हकदार हो, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्। सुरुदेखि नै, सृष्टिको सुरुदेखि नै यो कुरा परमेश्वरले आफ्नो वचनमा स्पष्ट रूपमा प्रकट गर्नुभएको छ कि विवाह पुरुष र स्त्री बीच हुँदछ। बाइबलले पुरुष पुरुष बीच, स्त्री स्त्री बीच र मानिस र पशु बीचको विवाहलाई अनुमति दिँदैन। परमेश्वरले पहिले आदम अथवा पुरुष सृष्टि गर्नुभयो र त्यसपछि उहाँले आदमको लागि हब्बा अथवा अर्थात् स्त्री सृष्टि गर्नुभयो। उहाँले आदमको लागि अर्को पुरुष सृष्टि गर्नुभएन। जब परमेश्वरले हब्बालाई सृष्टि गर्नुभयो, उहाँले तिनलाई सुहाउँदो सहयोगीको रूपमा आदम कहाँ ल्याउनुभयो। जब आदमले उनलाई देखे, उनी खुसी र उत्साहसाथ चिच्याए, यो त मेरो हाडकै हाड र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। हब्बा स्त्री हुन् र आदम पुरुष, योभन्दा धेरै स्पष्ट हुन सक्दैन। र जब एक पुरुष र स्त्री वैवाहिक सम्बन्धमा प्रवेश गर्छन्, बाइबलले तिनीहरूलाई पति र पत्नी भन्दछ र तिनीहरूको सम्बन्धलाई विवाह भनिन्छ। विवाह यस पृथ्वीमा एक स्थायी सम्बन्ध हो, इट्स अ पर्मानेन्ट रिलेसनसिप। विवाह भनेको तोड्नको लागि बनाइएको त बाँधिएको सम्झौता होइन, तर मृत्युले अलग नगरेसम्म प्रतिबद्ध रहने करार हो। सो म्यारिज इज नट अ कन्ट्र्याक्ट टु बी ब्रोकन बट अ कभनेन्ट टु बी केप्ट टिल डेथ डु अस अपार्ट। सो विवाह एक करार हो, त्यसैले पति र पत्नी एकअर्काप्रति प्रतिबद्ध समर्पित हुनुपर्छ। असुविधा र अभावको बावजुद पनि तिनीहरूले एकअर्काबाट अलग हुन खोज्नु हुँदैन। सोलोमन भन्छन्, अविश्वास योग्य स्त्रीले आफ्नो यौवनको पतिलाई त्याग्छिन् र परमेश्वरको सामु आफूले बाँधेको करारको व्यवस्था गर्छिन्। हितोपदेश 2:16-17। र मलाकीले पनि आफ्नी पत्नीलाई स्वेच्छाले सम्बन्ध विच्छेद गर्ने मानिसलाई यसरी निन्दा गर्दै भन्छन्, किनकि तिनले त्यससँगको विश्वासभङ्ग गर्यो, यद्यपि तिनी तिम्री जीवनसाथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो। सो बाइबलले विवाह विच्छेदलाई एकदमै निरुत्साहित गरेका हामी पाउँदछौँ। पति र पत्नी विवाहको करारभित्र समर्पित हुनुपर्छ। सायद यतिखेर तपाईँको मनमा एउटा प्रश्न उठिरहेको छ होला, यदि मेरो पति ख्रिस्चियन हुनुहुन्न भने नि, अथवा मेरो पत्नी ख्रिस्चियन होइन भने नि, मैले के गर्ने? कि त्यो करार अझै पनि मैले कायम राख्नुपर्छ? कि म उहाँलाई छोड्न स्वतन्त्र छु? म ख्रिस्चियन हो, मेरो पति वा पत्नी ख्रिस्चियन होइन भने? अह, बाइबलले अनुमति दिँदैन। यद्यपि तपाईँको पति वा पत्नी ख्रिस्चियन हो, गैर ख्रिस्चियन हो, विश्वासी होइन भने पनि बाइबलले आफ्नो पति वा पत्नीलाई, अविश्वासी पति वा पत्नीलाई अनुमति के भन्छ, विवाह विच्छेद गर्ने, डाइभोर्स दिने अनुमति दिँदैन। पहिलो कोरिन्थी 7 अध्यायमा पावलले 12 पदमा यसरी भन्दछन्, यदि कुनै भाइकी ख्रिस्टमा विश्वास नगर्ने पत्नी छ र उनी सरी तिनी उसँग बस्न चाहन्छन् भने उसले त्यसलाई नत्यागोस्। यदि कुनै स्त्रीको ख्रिस्टमा विश्वास नगर्ने पति छ र त्यो उसित बस्न चाहन्छ भने तिनले आफ्नो पत्नीलाई नत्यागोस्। बाइबल स्पष्ट छ, बाइबलले हामीलाई अन्धकारमा छाडेको छैन, बाइबलले हामीलाई आफ्नो खुसी गर भनेर हामीलाई आफ्नो निर्णयमा हामीलाई छाडेको छैन, बाइबलले हामीलाई स्पष्टसँग बताएको छ। त्यसो भए मैले मेरो अविश्वासी पति अथवा पत्नीप्रति कस्तो व्यवहार गर्नुपर्छ? यो प्रश्न त हामीले अगाडिदेखि नै सोध्दै आएको छौँ। यदि हाम्रो प्रशासकहरू क्रिस्चियन होइनन् भने, यदि हाम्रो मालिकहरू क्रिस्चियन होइन भने हाम्रो व्यवहार कस्तो हुनुपर्छ? प्रशासकहरू, हाम्रो शासकहरू क्रिस्चियन हुन् या नहुन् हामी उनीहरूको अधीनमा बस्नुपर्छ। हाम्रो मालिकहरू क्रिस्चियन हुन् या नहुन्, निर्दय नै भए तापनि हामी उनीहरूको अधीनमा बस्न बोलाएको छौँ। त्यसै गरी पत्नीहरू, त्यो भएर त बाइबल यहाँ तिनीहरू एक पद यसरी सुरु हुँदछ, तिमीहरू पनि भनेर सुरु हुन्छ। यसको अर्थ हामीलाई दुई अध्यायमा भएको कुरालाई यसले जोडेर बताइरहेको छ कि ओके, यदि पत्नी वा पति पनि अख्रिस्चियन छ भने पति र पत्नी जो क्रिस्चियन छ उनीहरू आफ्नो पति वा पत्नीको अधीनमा बस्नुपर्छ। र पत्रुसले यसको उत्तर हामीलाई राम्रोसँग बताएका छन्। त्यसकारण आजको वचनमा हामी सुरुमा पत्नीहरूको बारेमा हेर्दैछौँ, पत्नीहरूको जिम्मेवारीको विषयमा, अनि दोस्रो हामी पतिहरूको विषयमा हेर्दैछौँ। यदि तपाईँ वचनको बुदा लेख्नलाई पर्खिराख्नु भएको छ भने आज वचन बुदा ढिलो आइरहेको छ, तपाईँले यो कुरा लेख्न सक्नुहुन्छ। पहिलो लेख्नुहोस् पत्नीहरू, वाइफ्स पहिले, दोस्रो पतिहरू। यहाँ पत्रुसले पत्नीहरूसँग कुरा गर्दाखेरि यहाँनिर लगभग छवटा पदहरू खर्च गर्छन्, छ पद होइन पदहरू खर्च गरेर यहाँनिर पत्रुसले पत्नीहरूलाई उनीहरूको जिम्मेवारीको बारेमा बताइरहेका छन्। र पतिहरूसँग कुरा गर्दा खालि एउटा पद, सात पदमा मात्र उनले कुरा गर्छन्। र म पनि आजको वचन बुदामा पत्रुसको नेतृत्वलाई पछ्याउने कोसिस गर्नेछु। म बढी समय पहिलो बुदामा खर्च गर्नेछु र अलिक कम समय दोस्रो बुदामा। सो पहिलो हामी हेर्नेछौँ पत्नीहरू, पत्नीहरूलाई बाइबलले के भन्दछ? पत्नी हो, तिमीहरू पनि आफ्ना पतिको अधीनमा रहो र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्द बिना पनि तिनीहरूको मनको परिवर्तन हुनसक्छ, तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। यस पदलाई फेरि गैर क्रिस्चियनसँग अथवा अविश्वासीसँग विवाह गर्ने अनुमति पद ठाने गल्ती नगर्नु होला। हो, पत्रुसले सम्बोधन गरेका पत्नीहरूसँग गैर क्रिस्चियन पतिहरू छन् पक्कै पनि, तर तपाईँले मैले के ध्यान दिनुपर्छ भने तिनीहरूले, ती पत्नीहरूले गैर क्रिस्चियनहरूसँग विवाह गरेको कारणले गर्दाखेरि उनीहरूसँग गैर क्रिस्चियन पतिहरू भएको होइन। त्यसो भए के भयो त? त्यो कसरी सम्भव भयो? पत्नी क्रिस्चियन, पति अख्रिस्चियन, कसरी सम्भव यदि पत्नीहरूले अख्रिस्चियनहरूसँग विवाह गरेको होइन भने? तपाईँले ध्यान दिनुपर्छ, सन्दर्भलाई विचार गर्नुपर्छ। के तपाईँहरू मलाई थाहा हुनुपर्छ भने तिनीहरूले विवाह गर्दाखेरि तिनीहरू दुवैजना क्रिस्चियन थिएनन्। उनीहरू अविवाहित, उनीहरू विवाहित हुँदाखेरि नै, उनीहरूले जब उनीहरू विवाह गरे उनीहरू दुवै अख्रिस्चियन थिए, उनीहरू विश्वासी थिएनन्, उनीहरूले ख्रिस्टलाई चिनेको थिएनन्। तर समयको कुनै कालखण्डमा कसैले आएर तिनीहरूलाई सुसमाचार सुनायो र तिनीहरू दुवैले सुसमाचार सुने, तर पत्नीहरूले ख्रिस्टमा विश्वास गरे तर पतिहरूले पनि विश्वास गर्न चाहेनन्। र यो सन्दर्भ, पत्नीहरूले विश्वास गर्न चाहेनन् तर पत्नीहरूले ख्रिस्टमा विश्वास गरे, सुसमाचारमा विश्वास गरे। यसको अर्थ अब एउटै परिवारमा एकजना ख्रिस्टलाई पछ्याउने भयो, अर्को ईश्वरलाई पछ्याउने भयो। अनि त्यो समाजमा पतिहरूको नेतृत्व एकदमै महत्त्वपूर्ण छ। यदि पति ख्रिस्टियन हुन्थ्यो भने, पति ख्रिस्टियन हुन्थेन भने पतिको धर्म अपनाउनु पर्ने खालको समाज थियो। तर पत्नी ख्रिस्टियन छ, यहाँ पति छैनन्। अनि पत्नी क्रिस्चियन भएर पतिको अधीनमा नबस्नु, पतिले भनेको नमान्नु भनेको अनादर गर्नु हो। अनि पत्नीहरू बिच एउटा कन्फ्युजन आइरहेको छ, अब के गर्ने? म क्रिस्चियन हो, ख्रिस्टलाई पछ्याइरहेको छु म, तर मेरो पतिले मलाई दबाइरहेको छ, मेरो पतिले मबाट अर्कै किसिमको मागहरू राखिरहेको छ, जुन अब म ख्रिस्टमा आएपछि म पुरा गर्न सक्दिनँ, हो के गर्ने? त्यो 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 सन्दर्भमा पत्रुसले सम्झाउँछन्, पत्नी हो, आफ्नो पतिको अधीनमा बस। सो त्यसैले पत्रुसले यहाँनिर मुख्यतया पत्नीहरूलाई सम्बोधन गर्दैछन् जसले ख्रिस्टमा विश्वास गर्छन् तर तिनीहरूको पतिहरूले गरेका छैनन्। तर पत्रुसको सन्देश सबै पत्नीहरूको लागि हो, चाहे पत्नी ख्रिस्चियन, चाहे तिनीहरूको पति ख्रिस्चियन हुन् वा नहुन्, सबै पत्नीहरू आफ्ना पतिको अधीनमा बस्नुपर्छ। तर केही पत्नीहरू भने आफ्ना पतिहरूलाई विश्वासमा जित्ने उद्देश्यका साथ यो कुरालाई ध्यानमा राखेर अधीनमा बस्छन्। तपाईँले बुझ्नुहुँदैछ फरक। सबै पत्नीहरू आफ्नो आफ्नो पतिको अधीनमा बस्न बोलाइएका छन्, तर कोही कोही पत्नीहरू चाहिँ आफ्नो पतिलाई ख्रिस्टमा जित्ने हिसाबले त्यो उद्देश्यका साथ अधीनमा बस्छन्। त्यसकारण बाइबलले पत्नीहरूबाट माग गर्ने पहिलो कुरा भनेको, तपाईँ आफ्नो पतिको अधीनमा बस्नुपर्छ, चाहे तपाईँको पति क्रिस्चियन हो या नहोन्। पहिलो सबमिट। यदि तपाईँ नारीवादी हुनुहुन्छ भने अथवा नारीवाद समाजबाट तपाईँ प्रभावित हुनुहुन्छ भने तपाईँलाई यो आदेश विवादास्पद कन्ट्रोभर्सियल लाग्न सक्छ। अधीनमा बस्छ भने शब्द तपाईँलाई धेरै नकारात्मक लाग्न सक्छ। म जान्दछु किन तपाईँ त्यस्तो महसुस गर्नुहुन्छ भनेर। दुःखको कुरा, धेरै पतिहरूले परमेश्वरले दिनुभएको अधिकारको दुरुपयोग गरेका छन्। आफ्नो पत्नीहरूलाई ख्रिस्टले चर्चलाई प्रेम गरे जसरी प्रेम गरेका छन्, दमन गरेका छन्, त्यसकारण पत्नीहरूले त्यसरी फिल गर्नु स्वाभाविकै हो। यदि पत्नीहरूले आफ्नो पतिहरूले आफ्नो पत्नीहरूलाई ख्रिस्टले चर्चलाई प्रेम गरे जसरी प्रेम गर्थे भने पक्कै पनि कुरा फरक हुने थियो। तथापि बाइबलले पत्नीहरू तपाईँहरूलाई आफ्नो पतिको अधीनमा बस्न आह्वान गर्दछ। र यदि तपाईँलाई यो कुरा एकदमै चुनौतीपूर्ण लाग्छ भने यसको अर्थ तपाईँले बाइबल सही तरिकाले पढिराख्नु भएको छ। यदि तपाईँ परमेश्वरको यदि तपाईँलाई परमेश्वरको वचनले कुनै पनि चुनौती दिँदैन भने तपाईँले बाइबललाई ठिक तरिकाले पढिराख्नु भएको छैन। जब हामी परमेश्वरको वचन पढ्छौँ, यसले पक्कै पनि हाम्रो दृष्टिकोणलाई, हाम्रो वर्ल्ड भ्यूलाई, हाम्रो विचारलाई, हाम्रो दर्शनशास्त्रहरूलाई, हाम्रो ईश्वरशास्त्रहरूलाई यसले चुनौती दिँदछ। यदि तपाईँ परमेश्वरको वचनले तपाईँलाई चुनौती दिएको महसुस गर्नुहुन्न भने सायद तपाईँले बाइबल सही तरिकाले पढिराख्नु भएको छैन। फेरि हामीले के ध्यान दिनुपर्छ भने बाइबल तपाईँ र मेरो मनोरञ्जनको लागि लेखिएको उपन्यास होइन। बाइबल त तपाईँ र मलाई परिवर्तन गर्ने परमेश्वरको जीवित र नित्य रहने वचन हो। इट्स नट अ फिक्सन। अर्को कुरा, अधीनताको अर्थ हीनता होइन, इन्फेरियोरिटी होइन, हीनता होइन। अधीनता अधीनमा बस्नु भनेको नीच वा सानो हुनु भन्ने हुँदैन। परमेश्वरले स्त्री र पुरुषलाई समान बनाउनु भएको छ। सृष्टि, पतन र मुक्तिमा पुरुष र स्त्री दुवै समान छन्, तर तिनीहरू भूमिकाको हिसाबले फरक छन्। पतिले नेतृत्व गर्दछ र पत्नी अधीनमा बस्छिन्। यो परमेश्वरको संरचना हो। र पत्रुस भन्छन् पत्नीहरू आफ्नो पतिको अधीनमा बस। तर अधीनमा बस्नुको अर्थ के हो? अधीनमा बस्नुको अर्थ के हो? यसको अर्थ पतिको अगाडि डरले थरथर थरथर कामेर उसले जे गर्न लाउँछ त्यो गर्नु, चुपचाप मान्नु भन्ने अर्थ लाग्दैन। यो दास जस्तो अधीनता होइन, यो अन्धो भक्तले जस्तो गर्ने अधीनता पनि होइन, यो अन्धो अधीनता पनि होइन। इट्स नट अ ब्लाइन्ड सबमिसन। पत्नीहरू जब तपाईँको पतिले तपाईँलाई आफ्नो गर्भमा भएको बच्चालाई गर्भपतन गर्ने चक्की खाऊ भन्दछ, तब तपाईँ पतिको अधीनमा बस्न चाहनुहुन्न। जब तपाईँको पतिले तपाईँलाई चर्च नजाऊ, ख्रिस्टलाई छाडिदेऊ भनेर भन्छ, तपाईँ अधीनमा बस्नुहुन्न। यो ब्लाइन्ड अधीनता होइन, यो अन्धो अधीनता होइन। पति तपाईँको भगवान् होइन, तपाईँको ईश्वर होइन। पति देव भव ले काम गर्दैन। पतिको अधीनता परमेश्वरभन्दा माथिको अधीनता होइन। तपाईँ परमेश्वरको अधीनमुनि रहेर पतिको अधीनमा बस्नुहुन्छ। र यदि तपाईँको पतिले तपाईँलाई डिभोर्स दिने, सम्बन्ध विच्छेदको धम्की दिन्छ भने तापनि तपाईँ ख्रिस्टलाई इन्कार गरेर पतिसँगै नरकमा जान भन्दा तपाईँले पति बिना बाँकी जीवन बिताउन र स्वर्गमा सधैँ यीशुसँग रहन छनौट गर्नुहुन्छ। तर पत्नीहरू, जबसम्म अधीनता पापपूर्ण हुँदैन, अधीनमा बस्नुहोस्। जब तपाईँको पतिले तपाईँलाई भने कुराहरू जब यो पापमय हुँदैन, यो परमेश्वरको विरुद्धमा छैन भने अधीनमा बस्नुहोस्। पतिको नेतृत्वलाई आदर गर्नुहोस्, पछ्याउनुहोस्। हब्बाले बगैँचामा आदमको नेतृत्व आफ्नो हातमा लिने जुन कोसिस गरेका थियो, त्यो प्रयास, त्यो दुस्साहस नगर्नुहोस्। पतिलाई माइत गइदिने धम्की दिन छाड्नुहोस्। हितोपदेश 27:15 पदले भने चाहिँ वर्षाको दिनमा एकोरो तप तप चुने झरी जस्तो झगडिया पत्नी नभन्नुहोस्, आफ्नो मुखलाई नियन्त्रण गर्नुहोस् र आफ्नो जिब्रोलाई बसमा राख्नुहोस्। पत्नीहरू अधीनमा बस्नुहोस्, आफ्नो आफ्नो पतिको अधीनमा बस्नुहोस्, अरूहरूको पतिको अधीनमा होइन। बाइबलले भन्दैछ आफ्नो पतिको अधीनमा बस। मेरो पति पनि फलानाको जस्तो भयो त म अधीनमा बसिहाल्ने थिएँ भने तपाईँ नभन्नुहोस् अह तपाईँ बस्नुहुने छैन। त्यो फलानाको स्त्रीले पनि ठ्याक्कै त्यसै भनिरहेको छिन्, त्यो फलानाको पत्नीले पनि त्यसै भनिरहेको छिन्, मेरो पति पनि फलानाको जस्तो भइदिए म अधीनमा बस्ने थिएँ। उहाँ पति अधीनताको योग्य भएपछि मात्र म अधीनमा बस्छु, नत्र अन्यायपूर्ण अधीनताको होइन अधीन व्यवहारको अधीनमा म बस्न सक्दिनँ भने नभन्नुहोस्। याद गर्नुहोस् ख्रिस्टले पनि तपाईँको खातिर क्रुसमा अन्यायपूर्ण व्यवहारको अधीनमा बस्नुभयो र तपाईँको लागि एक उदाहरण छोडी जानुभएको छ र तपाईँ उहाँकै पाइलामा हिँड्नुपर्छ। अधीनमा बस्नुहोस् तर किन? के तपाईँको अधीनताको कुनै लक्ष्य छैन? पद एकको बाँकी भागलाई हेर्नुहोस् न, अधीनमा बस यसरी, त्यसले उद्देश्यलाई बताउँछ किन अधीनमा बस्ने उद्देश्य, यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्द बिना पनि तिनीहरूको मनको परिवर्तन हुन सक्छ। सो तपाईँको अधीनताको लक्ष्य तपाईँको पतिको मुक्ति हो, बुझ्नुहुँदैछ? होसियार हुनुहोस्, पत्रुसले यहाँनिर फेरि सुसमाचार नसुनिकनै कुनै पनि मानिस मुक्ति पाउन सक्छ भनिरहेका छैनन्। यदि त्यसो हुँदैन रोमी 10:17 पद फेरि सँग बाँच्न जाँदछन्। असल र पवित्र जीवनले आफ्ना पत्नीहरूलाई पतिहरूलाई सुसमाचार सुन्न र ख्रिस्टमा आउनको निम्ति तयार गर्न सक्छ, यसले प्रिपेयर गर्न सक्छ उसको हृदयलाई, तर राम्रो जीवनले तिनीहरूलाई बचाउन सक्दैन। जसरी खराब उदाहरणहरूले अवरोधहरू सिर्जना गर्दछ, त्यसरी नै असल उदाहरणहरूले सुसमाचारका लागि अवसरहरू सिर्जना गर्दछन्। त्यसकारण आफ्नो पतिको मुक्तिको निम्ति खातिर अधीनमा बस्नुहोस्। यद्यपि यो गर्न गाह्रो छ, तर यदि तपाईँले तपाईँको अधीनताले तपाईँको व्यवहारले तपाईँको पतिलाई सुसमाचारप्रति खकुलो बनाउँछ भने किन कम निच नहुने, किन नम्र नबन्ने, किन अधीनमा नबस्ने? पत्नीहरू, यदि तपाईँको पतिहरू सुसमाचार सुन्न चाहँदैन भने जबरजस्ती नगर्नुहोस् वा रिस नउठाउनुहोस्। आफ्नो मुख बन्द गर्नुहोस् र आफ्नो व्यवहारलाई बोल्न दिनुहोस्। जस्तै प्रभुको जन क्रानफिल्डले भने जस्तै, सुन्न नचाहने व्यक्तिसँग कुरा गरिरहनुले हृदयलाई कठोर बनाउन सक्छ। आफ्नो मुख बन्द गर्नुहोस् र आफ्नो व्यवहारलाई बोल्न दिनुहोस्। र पत्रुसले यहाँ थपेर पद 2 भन्छन्, तिमीहरूको जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। जब तपाईँको पतिले तपाईँको आदरपूर्ण र शुद्ध जीवन देख्छ, सुसमाचारप्रति उहाँ खुला हुनुहुनेछ र परिवर्तन पनि हुन सक्नेछ। सो पत्नीहरू, तपाईँ र मेरो निम्ति प्रश्न छ कि तपाईँ आफ्नो पतिको अधीनमा बस्नुहुन्छ? तपाईँको आचरण कस्तो छ? के तपाईँले तपाईँको जीवनको शुद्धता श्रद्धा कायम राख्नुभएको छ? तपाईँको पतिले के तपाईँको जीवनमा जीवनको शुद्धता र श्रद्धाहरू देख्छन्? यदि सुसमाचार काम तपाईँको आफ्नै जीवनमा देखिँदैन भने तपाईँले सुनाउनु हुने सुसमाचार तपाईँको पतिले सुन्ने छैन। सो बाइबलले पत्नीहरूबाट माग गर्ने पहिलो कुरा भनेको तपाईँ आफ्नो पतिको अधीनमा बस्नुपर्छ, चाहे तपाईँको पति क्रिस्चियन हुन् वा नहुन्। दोस्रो, बाइबलले तपाईँबाट यो कुराको पनि माग गर्दछ कि तपाईँ आत्मिक सुन्दरताको पछि लाग्नुपर्छ, आत्मिक सुन्दरताको पछि लाग्नुपर्छ। पद 3 र 4 भन्दैछ, यहाँनिर यसरी भन्दछ कि केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गार पटार नहोस्, तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्मक अविनाशी रत्नले सजाऊ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ। पत्रुसले यहाँनिर पावलले 1 तिमोथी 2:9-10 भने जस्तै भनिरहेका छन्। पावलले पनि यसरी भनेका थिए 1 तिमोथी 2:9-10 यसै गरी म चाहन्छु कि स्त्रीहरूले सरलता र भद्रता साथ सुहाउँदो वस्त्र पहिरुन्, केशको बढी सिँगार गरेर सुन मोती र बहुमूल्य वस्त्र पहिरेर होइन, तर असल कामहरूद्वारा सुसज्जित हुन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। यी कुराहरू अर्थ के हो? पक्कै पनि तपाईँलाई असहज महसुस भइरहेको छ, तर पत्रुस पावल दुवैको भनाइको मतलब के हो? तपाईँहरूमध्ये कतिजना सायद त्यतिखेर त्यसैले त म गर्दा म फलाना जस्तो मेकअप गर्दिनँ फलाना जस्तो होइन म भनेर आफूलाई सायद बधाइदिइरहनु भएको छ होला. ध्यान दिनुहोस्, पत्रुसले यहाँ यो भनिरहेको छैन कि सिङ्गार पटार नगर्नु भनेको धार्मिक बन्नु हो र सिङ्गार पटार गर्नु भनेको धार्मिक नबन्नु हो. पत्रुसको अर्थ यो होइन. सिङ्गार पटार नगर्ने आत्मिकी र गर्ने अआत्मिकी पनि होइन अर्थ. गलत नबुझ्नु होला. यहाँ सुनको गहनापात र दामी वस्त्र खराब हुन् भने पत्रुसले भनिरहेको छैन, किनभने सुन साँदी लतकबाट परमेश्वरले नै सृष्टि गर्नुभएको हो अनि परमेश्वरले कुनै पनि खराब कुरा सृष्टि गर्नुहुन्न. जब उहाँले सबै कुरो बनाउनु भयो सबै कुरो असल थियो. सुन उहाँको, चाँदी उहाँको, त्यो आफैमा खराब छैन. हर प्रकारको गहनापात र वस्त्रको निन्दा गर्नु पत्रुसको उद्देश्य थिएन. तर पत्रुसले यहाँ छाडा ड्रेसलाई, ड्रेसअपलाई यहाँ अनुमोदन पनि गरिरहेको छैन. तपाईँले मैले ध्यान दिनुभन्ने कुरा सुपत्रुसले के भनिरहेको छन् भने, पत्नीहरू यदि तपाईँ आफ्नो पतिलाई ख्रिस्टमा जित्न चाहनुहुन्छ भने आत्मिक सुन्दरतामा बढी ध्यान दिनुहोस्। पत्रुसको पोइन्ट यो, सुन्दरता बाहिरी रूपमा सजाइँदैन तर भित्री रूपमा विकास गरिन्छ. ब्युटी इज नट डेकोरेटेड एक्सटर्नली बट कल्टिभेटेड इनरली. पत्रुसले स्त्रीलाई भित्री अथवा आत्मिक सुन्दरता विकास गर्न आग्रह गर्दैछन्. यहाँनिर सर्वोच्च हाइएस्ट सुन्दरताको पछि लाग्न आग्रह गर्दैछन्. पत्नीहरू यदि तपाईँ आफ्ना पतिहरूलाई ख्रिस्टमा जित्न चाहनुहुन्छ भने पत्रुस भन्छन् आत्मिक सुन्दरता, तपाईँको हृदय, तपाईँको मन, तपाईँको आचरणमा ध्यान दिनुहोस्। बजारमा नयाँ र चलेको के छ ती कुरामा होइन. पत्रुसले यो कुरामा जोड दिँदैछन्, तपाईँले पक्कै पनि परमेश्वरले तपाईँलाई दिनुभएको शरीरको हेरचाह गर्नुपर्छ पक्कै पनि, तर यो जान्नुहोस् कि तपाईँ अघिबाटै सुन्दर हुनुहुन्छ. तपाईँ फिल्म स्टारहरू जस्तो हुन आवश्यक छैन, तपाईँलाई फेस एपको आवश्यकता पर्दैन. यु आर ब्युटिफुल बिकज गड हेज मेड यु इन हिज ओन इमेज. तपाईँलाई कस्मेटिक ब्युटीको आवश्यकता पर्दैन, तपाईँ पहिले नै सुन्दर हुनुहुन्छ. परमेश्वरले तपाईँलाई सुन्दर बनाउनु भएको छ. तपाईँको पतिबाट अनुमोदन चाहनलाई तपाईँले आफूलाई झन् सुन्दर बनाइरहनु पर्दैन, तर तपाईँले भित्र हृदयलाई, हृदयको सुन्दरतामा ध्यान दिनुपर्ने हुन्छ. पत्नी संसारले पत्नीहरूलाई केशको सिङ्गार, सुनको गहनापात, दामी वस्त्र यो लगा त्यो लगा, अलिकति शरीरको अङ्गहरू प्रकट गर अनि पुरुषहरूको अनुमोदन जित्न सक्छ भनेर सल्लाह दिँदछ. तर पत्रुसले ख्रिस्टियन स्त्रीहरूलाई तिनीहरूको अविश्वासी पतिहरूको मात्र नभई परमेश्वरले पनि अनुमोदन गर्नुहुने किसिमको, स्वीकार गर्नुहुने किसिमको व्यवहार गर्न आग्रह गर्दछन्. सो तपाईँको फिक्री भनेको मेरो पतिले कुन कुरा चाहनुहुन्छ स्वीकार गर्नुहुन्छ मात्र होइन, तर परमेश्वरको नजरमा के सही छ त्यो पनि ध्यान दिनुपर्ने हुन्छ तपाईँले. पत्रुसले यहाँनिर पद चारमा भन्दछन्, तिमीहरूको भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाऊ जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ. तपाईँको फिक्री मानिसहरूको दृष्टिमा के ठिक छ होइन, परमेश्वरको दृष्टिमा के मूल्यवान छ त्यो हुनुपर्छ. परमेश्वरले तपाईँको बाहिरी सुन्दरताको होइन होइन हृदयको सुन्दरताको, भित्री सुन्दरताको सरोकार राख्नुहुन्छ. किनकि एउटा भजनले पनि यसरी भन्दछ, फुल झै जीवन छिट्टै ओइलाउँछ, नाम सुन्दरता जवानी हटी जान्छ. सुन्दरता धोकेबाज हुन्छ, धोकेबाज हुन्छ, बाहिरी सुन्दरता धोकेबाज हुन्छ, छलपूर्ण हुन्छ. त्यसैले पत्रुस भन्छ आफ्नो शरीरलाई भन्दा आफ्नो आत्मालाई सजाउने र सुन्दर बनाउने कुरामा ध्यान देऊ. शरीरका गहनाहरू हिरा र खियाले नष्ट पार्छ, प्रयोग गर्दै जाँदा नाश हुन्छन्, तर भलो र शान्त आत्मा जस्ता गहना अविनाशी हुन्छन्. भलो र शान्त आत्मा भएका स्त्रीहरू जिद्दी चोथाले हुँदैन, उनीहरू अभिमान र अनावश्यक क्रोधरहित हुँदैनन्, क्रोधरहित हुन्छन् र आफ्ना पति र परिवारप्रति शान्त व्यवहारमा आफूलाई प्रस्तुत गर्छन्. पति कठोर भए पनि तिनीहरू भलो र शान्त स्वभावका हुन्छन्. भलो र शान्त आत्मा भएका स्त्रीहरू, सो पत्नी तथा दिदी बहिनीहरू, तपाईँ शरीरको सुन्दरतामा कति समय खर्च गर्नुहुन्छ र आत्माको सुन्दरतामा कति समय खर्च गर्नुहुन्छ? के तपाईँ आत्माभन्दा आफ्नो शारीरिक सौन्दर्यताको बारेमा बढी फिक्री गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ? कि आत्माप्रतिको तपाईँको प्राथमिकता चर्च बाइबल अध्ययन विशेष गरी दिदीबहिनी बाइबल अध्ययन व्यक्तिगत बाइबल अध्ययनप्रतिको प्राथमिकताहरूमा झल्किन्छ। फेरि दिदीबहिनीहरू तपाईँ के तपाईँ पुरुषहरूको एटेन्सन होइन गाली सरी ताली वा प्रशंसा मतलब परमेश्वरलाई खुसी पार्न चाहनुहुन्छ तपाईँ मानिसहरूको अनुमोदन स्वीकारको पछि कि परमेश्वरको अनुमोदन स्वीकारको पछि भाग्दै हुनुहुन्छ यस बिहानी समय अनेस्ट भएर इमान्दारी भएर यी प्रश्नको उत्तर आफैले आफूलाई दिनुहोस्। पतिहरूले पनि ध्यान दिनुपर्ने कुरा हो पतिहरू तपाईँलाई कुन कुराको बढी फिक्री छ तपाईँको पत्नीहरूको बाहिरी सुन्दरताको फिक्री छ कि हृदयको सुन्दरताको फिक्री छ तपाईँ पत्नीहरूमा के खोज्नुहुन्छ अविवाहितहरू तपाईँ के खोज्नुहुन्छ संसारले खोजे जस्तै बाहिरी सुन्दरताको पछि लागेर तपाईँ कसँग बिहा गर्ने कुरा नगर्ने गर्ने कुराको तपाईँ निर्णय गर्नुहुन्छ कि तपाईँ भित्री सुन्दरता खोज्नुहुन्छ त्यो स्त्रीले परमेश्वरलाई चिनेको सक्छ छैन ख्रिस्टलाई प्रेम गर्छ गर्दैन सुसमाचार उसले बुझेको सक्छ छैन चर्चलाई उसले माया गर्छ गर्दैन त्यो स्त्री कसको निम्ति जिरहेको छ उसको आइडलको हो ख्रिस्ट परमेश्वरको महिमा उसका कतिको फिक्री छ पत्रुसले स्त्रीहरूलाई भित्री सुन्दरताको विकास गर्न आग्रह गरिरहेका छन् भित्री सुन्दरताको अविनाशी कहिले नाश नहुने सुन्दरताको जुन परमेश्वरको दृष्टिमा एकदमै प्रशंसाको योग्य छ ग्रहण योग्य छ एकदमै मूल्यवान छ र पत्रुसले स्त्रीहरूलाई भित्री सुन्दरताको विकास गर्न आग्रह गरिरहँदाखेरि उनले यस कुरालाई स्त्रीहरूलाई यस कुरामा पनि विश्वास त पार्दछन् कि यो नै परमेश्वरमा आशा राख्ने ईश्वर भक्त स्त्रीहरूको लागि एक सिद्ध तरिका हो। पद पाँचमा हेर्नुहोस् न किनकि यही किसिमले अघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे र आफ्ना पतिको अधीनमा बस्थे सारालाई जस्तै जसले अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा पालन गर्थिन् यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिनीहरू उनकै छोरीहरू ठहरिनेछ। आदरणीय दिदीबहिनीहरू तपाईँको रोल मोडलको हो तपाईँ कसलाई पछ्याउँदै हुनुहुन्छ तपाईँले चलचित्र र तपाईँले इन्स्टाग्राममा देख्नुहुने टिकटकमा देख्नुहुने चर्चित व्यक्तिहरूलाई पछ्याउनु हुँदैछ तिनीहरू तपाईँको मोडल हुन् वा पवित्र स्त्रीहरू जसले परमेश्वरमा आशा राख्छन् याद रहोस् तपाईँ जसलाई बढी हेर्नुहुन्छ ऊ जस्तै बन्नुहुन्छ। हामीले पत्नीहरूको जिम्मेवारीको बारेमा धेरै कुरा गऱ्यौँ पतिहरूले एकदमै सहमतिको साथ टाउको हल्लाइराख्नु भएको छ खुसी भइराख्नु भएको छ। अब हामी पतिहरूको जिम्मेवारीको बारेमा कुरा गरौँ वचनको दोस्रो कुरा पतिहरू सात पद पति हो त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस र स्त्रीलाई अबला ठाने आदर गर्ने गर किनकि तिमीहरू जीवनको अनुग्रहका साझै हकदार हो यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नहोस्। सो पद सातमा हामी पतिहरूका चारवटा जिम्मेवारीहरूको विषयमा पाउँदछौँ चारवटा जिम्मेवारीहरूको विषयमा हामी यो चारवटा जिम्मेवारीले हेर्दै जानेछौँ। पहिलो पति आफ्नी पत्नीसँग बस्नुपर्छ पतिहरू तपाईँ आफ्नो पत्नीसँग बस्नुपर्छ यहाँ बस शब्दले पति पत्नी एउटै घरमा एउटै कोठामा र एउटै ओछ्यानमा बस्ने सुत्ने कुरालाई जनाउँदछ बस शारीरिक आत्मीयता घनिष्ठता वैवाहिक जीवनको एक तत्त्व हो पति पत्नीले एकअर्कालाई शारीरिक प्रेमबाट वञ्चित गर्दा यसले विवाहको संरचनालाई बिगारिदिन्छ उनीहरू एकसाथ रहनुपर्छ अलग हुनु हुँदैन अलग भएर बस्नुले बिछोडले स्नेहलाई प्रेमलाई कमजोर बनाउँछ यौन मिलावले विवाहलाई बाँधेर राख्छ बलियो बनाउँछ त्यसैले पतिहरू आफ्नो पत्नीसँग बस्नुहोस् यो बाइबलको आज्ञा हो तपाईँको पहिलो जिम्मेवारी तपाईँ आफ्नो पत्नीसँग हुनुपर्छ तपाईँको अभिभावकहरूभन्दा बेसी अथवा तपाईँको कामहरूभन्दा बेसी तपाईँ आफ्नो पत्नीसँग एउटै घर एउटै कोठा एउटै ओछ्यानमा आउनुपर्छ धुलात गुरु आज कति पति पत्नी एक ठाउँ छैनन् एउटा घरमा छैनन् एउटा कोठामा छैनन् एउटा कोठामा छन् तर एउटा ओछ्यानमा छैनन् फङ्सनल एउटा डिभोर्स लाइफ बिताइरहेको छन् तर पतिहरू तपाईँले आफ्नो पत्नीसँग तपाईँ एक ठाउँ रहने तपाईँ गर्नुपर्छ, एक पति पत्नीसँग बस्नुपर्छ, अनि त्यो वातावरण बनाउने, त्यो वातावरण सिर्जना गर्ने काम तपाईँको हो। पत्नी रिसाएको होला नि, पत्नीलाई चित्त नबुझेको होला कुनै कुरामा, उसलाई फकाउने, क्षमा माग्ने, उसलाई एकै ठाउँ तपाईँसँग राख्ने जिम्मेवारी तपाईँको। दोस्रो, पतिहरू आफ्नी पत्नीसँग विचारशील भएर बस्नुपर्छ, विचारशील भएर, इन एन अन्डरस्ट्यान्डिङ वे भन्छ बाइबलले। अर्को शब्दमा, पतिहरूले आफ्नै पत्नीहरूलाई शारीरिक र मानसिक रूपमा जान्नुपर्छ, बुझ्नुपर्छ। यदि तपाईँ पति हुनुहुन्छ भने आफ्नो पत्नीहरू शारीरिक परिवर्तनहरू भएर जाँदाखेरि, महिनावारीको समयमा, गर्भावस्थाको समयमा, सुत्केरी, स्थानपान इत्यादि अवस्थाहरू भएर जाँदाखेरि उनीहरूलाई बुझ्नुपर्छ र उनीहरूको वास्ता गर्नुपर्छ। पुरुषहरू प्राय म स्त्रीलाई कहिले बुझिनँ, आई नेभर अन्डरस्ट्यान्ड वुमेन भनेर आफ्नो जिम्मेवारीहरूबाट पन्छिने गर्छन् पुरुषहरू। तर पतिहरू, तपाईँले स्त्रीहरूलाई बुझिराख्नु पर्दैन, तपाईँले स्त्रीहरूलाई बुझ्न आवश्यक छैन, तपाईँले केवल तपाईँको पत्नीलाई बुझ्नुपर्छ र त्यो काफी छ। तपाईँको पत्नी तपाईँको अध्ययन, तपाईँले अध्ययन गर्नुहुने विषय बन्नुपर्छ र तपाईँको पत्नीको विद्यार्थी बन्नुपर्छ। तपाईँले आफ्नो पत्नीको प्राथमिकता, मुड चेन्जेसहरू, आवश्यकताहरू जान्नुपर्छ ताकि तपाईँले उनलाई प्रेम र हेरचाह गर्न सक्नुहुन्छ। एकजना पतिले आफ्नो पत्नी र बाइक दुवै बजारको भिडभाडमा हराइपठाएछ, अनि पुलिस रिपोर्ट गर्न जाँदा पुलिसले तपाईँको पत्नी मोटो हुनुहुन्थ्यो कि पातलो भने सोद्धा ठिक्कको भनी जवाब दिएछ। अनि उचाइ, कपालको रङ के लाउनु भएको थियो, साडी, प्यान्ट, कुर्ता सोद्धा खोइ त्यो थाहै भएन भनी जवाब दिएछ। र पुलिसले फेरि सोधेछन्, अनि तपाईँको बाइक पनि हराएको होइन, कुन बाइक हो? पतिले सास नफेरि जवाब दिन थालेछ, 20 सिसीको कालो पल्सर, 4 स्ट्रोक, 2 भल्भ, ट्विन स्पार्क, BSVI कम्प्लेन, DTSI FI इन्जिन, वेल कुल्ड, लेन्थ 20-35 mm, अनि वाइड हाइट 1165, फ्युल क्यापेसिटी 15 लिटर, ग्राउन्ड क्लियरेन्स 165 मिटर, टायर साइज फ्रन्ट 9x90x90 -17, रियर 120x80 -17, टायर टाइप ट्युबलेस। पुलिस छक्क परेर भनेछ, तपाईँलाई आफ्नो मान्छेको भन्दा बढी मेसिनको बारेमा थाहा रहेछ। यु नो बेटर अबाउट मेसिन देन म्यान। पतिहरू, के तपाईँलाई तपाईँको पत्नीको बारेमा थाहा छ? के तपाईँ आफ्नो के तपाईँलाई आफ्नो पत्नीबारे तपाईँको बाइकभन्दा बढी थाहा छ? तपाईँको बाइकमा कहाँ के कुन नोट झऱ्यो तपाईँलाई थाहा हुन्छ, तर पत्नीलाई कहाँ के दुखिरहेको छ तपाईँलाई थाहा हुँदैन। आफ्नो पत्नीबारे तपाईँलाई कति धेरै थाहा छ त्यसले देखाउँछ कि तपाईँ आफ्नो पत्नीको कति वास्ता गर्नुहुन्छ। पतिहरू आफ्नो पत्नीहरूसँग विचारशील भएर बस्नु, भन्ने गर्दा बुझेर बस्नु, आफ्नो पत्नीलाई जान्नुहोस्, नो यो वाइफ। एउटा भनाइ छ, आफ्नो पत्नीको शरीर छुनुभन्दा पत्नीको माइन्ड छुनुहोस्। इफ यु टच योर वाइफ्स बडी, टच हर माइन्ड। तेस्रो, पतिहरूले आफ्नो पत्नीलाई अबला अर्थात् कमजोर भाँडाको रूपमा व्यवहार गर्नुपर्छ, एज अ विकर भेसल। कि हामीलाई कमजोर भनेको यो भेदभाव हो। सायद तपाईँको मनमा यो कुरा अहिले यो अब्जेक्सन, यो आपत्तिहरू चलिरहेको छ होला। होइन, यो भेदभाव होइन प्रिय दिदीबहिनीहरू, यो भेदभाव होइन। सर्वप्रथम हामीले थाहा पाउनुपर्दछ कि पत्नीहरू कुन अर्थमा कमजोर छैनन्। पत्नीहरू बौद्धिक अर्थमा, बौद्धिक रूपमा कमजोर छैनन्। मेरो श्रीमतीले मास्टर गरेको छिन्, मैले गरेको छैन। को बलियो? यदि बौद्धिक रूपमा मेरो श्रीमती कमजोर थिइन् भने ठ्याक्कै उल्टो हुनुपर्थ्यो। पत्नीहरू, दिदीबहिनीहरू, स्त्रीहरू, तिनीहरू मानसिक रूपमा वा नैतिक रूपमा पनि कमजोर छैनन्। तिनीहरू वीरताको, होइन, ब्रेभरी, वीरताको क्षेत्रमा पनि कमजोर छैनन्। एनिकाले भर्खरै 3 केजीभन्दा बढी ओजन भएकी उपासनालाई जन्म दिन्, के तपाईँ उनलाई कमजोर भन्नुहुन्छ? त्यो कत्रो साहस हो! बिना अपरेसन मान्छेलाई जन्म दिनु, उनीहरू वीरताको क्षेत्रमा पनि कमजोर छैनन्, तर औसतमा स्त्रीहरू पुरुष जति बलियो छैनन् शारीरिक रूपमा, सबौद्धिक रूपमा उनीहरू कमजोर छैनन्, मानसिक रूपमा कमजोर छैनन्, नैतिक रूपमा आत्मिक रूपमा पनि कमजोर छैनन्, उनीहरू साहसिकको क्षेत्रमा पनि कमजोर छैनन्, वीरताको क्षेत्रमा पनि कमजोर छैनन्, धेरै कुरामा उनीहरू कमजोर छैनन्, तर शारीरिक रूपमा औसतमा भन्दैछु, म सबै भनिरहेको छैनन्, औसतमा स्त्रीहरू पुरुष जति बलियो छैनन्। केही अपवादहरू बाहेक पुरुषहरू स्त्रीभन्दा बलियो हुन्छन्। अपवादमा मेरो स्कुलको जीवनमा एउटी केटी थिइन् जो सबैभन्दा बलियो थिइन्। उनलाई देखेर लक्का जवानहरू केटाहरू पनि डराउने गर्थिन्। सायद रुबेनलाई थाहा छ म कसको बारे कुरा गरिरहेको छु। सो पति हो आफ्नो पत्नीलाई अवला भाँडा ठाने व्यवहार गर, आदर गर। तपाईँलाई थाहा थिएको थिएन पतिहरू कि तपाईँको पत्नीहरू तपाईँभन्दा कमजोर हुनुहुन्छ भनेर, के पहिलोचोटि सुन्नुहुँदैछ? तपाईँले आफ्नो पत्नीलाई अवला भाँडा ठाने, अवला छाने, अवलाको अर्थ विकर भन्ने हुन्छ अङ्ग्रेजीमा, विकर भन्छ, विकर भन्ने बित्तिकै दाजिरहेको छ। कोसँग दाजिरहेको छ? पुरुषसँग। पुरुषभन्दा कमजोर, शारीरिक रूपमा कमजोर हुन्छन्। यसको अर्थ तपाईँ जसरी कमजोर कुराहरूको बढी नै बढी ख्याल गर्नुहुन्छ होइन, कमजोर कुराहरूको, त्यसै गरी तपाईँले आफ्नो पत्नीको ख्याल राख्नुपर्ने हुन्छ। सो आफ्नो पत्नीले तपाईँले गरे जस्तो कडा परिश्रम गरेको तपाईँले अपेक्षा नराखे हुन्छ। यसको अर्थ तपाईँ बलियो हुनुहुन्छ, पुरुषहरूलाई परमेश्वरले अलिकति घाम र पानी खेप्ने किसिमले बनाउनु भएको छ, छाला बाक्लो हुन्छ, त्यस कारण हामी बाहिर जान्छौँ, हामी काम गर्छौँ। तपाईँले जस्तो तपाईँको पत्नीले पनि खटेर काम गरेको अपेक्षा नराख्नुहोस्, किनकि तिनीहरू तपाईँभन्दा कमजोर छन्। तपाईँले आफ्नो पत्नीलाई अर्को पुरुषसँग जस्तो व्यवहार नगर्नुहोस्। तपाईँको पत्नी अर्को पुरुष होइन, सी इज विकर। तपाईँको पत्नीलाई तपाईँले आफ्नै कपीको रूपमा पनि नहेर्नुहोस्। तपाईँ अन्डा र आलुसँग तपाईँ उही व्यवहार गर्नुहुन्न। आलुलाई पोका पारेर स्कुटीमा जहाँ खाँदेर ल्याए पनि हुन्छ, अन्डालाई होसियारी साथ हामी गरिदिन्छौँ, होइन भने घर ल्याइपुर्याउँदाखेरि अन्डाको खोस्टा मात्र घर आइपुग्छ। सो जसरी तपाईँले कमजोर कुराहरूलाई एकदम केयरफुल भएर ह्यान्डल गर्नुहुन्छ, तपाईँको वाइफलाई, पत्नीलाई, पतिहरू तपाईँले त्यसरी नै वास्ता गर्नुपर्ने हुन्छ। आफ्नो पत्नीलाई धम्की दिएर आफ्नो बहादुरी नदेखाउनुहोला, तर तपाईँले आफ्नो शक्ति तपाईँको पत्नीको आवश्यकता पुरा गर्न र उनको सुरक्षा गर्न प्रयोग गर्नुहोस्। युज योर पावर टु प्रोटेक्ट योर वाइफ, सर्भ योर वाइफ, नट बुली हर। बुझ्नुहुँदैछ? यसुले पनि हाम्रो सेवा गर्न आफ्नो शक्ति प्रयोग गर्नुभयो। परमेश्वरको अनन्त पुत्र भएर पनि उहाँले मानिस बनेर, मानिसको रूपमा जिएर र मानिसको स्थानमा मरेर आफूलाई नम्र बनाउनुभयो। तपाईँ र म पनि ख्रिस्टको पाइलामा चल्न बोलाइएका छौँ। आफ्नो पत्नीलाई प्रेम गर्नुहोस् जसरी ख्रिस्टले पनि चर्चलाई प्रेम गर्नुभयो र उनको लागि आफूलाई अर्पण गर्नुभयो। तपाईँ र मेरो मोडल यीशु ख्रिस्ट हुनुहुन्छ। पतिहरू आफ्नो पत्नीको लागि तपाईँले जुटाउनुहोस्, आफ्नो पत्नीलाई अरू र संसारबाट जोगाउनुहोस् र आफ्नो पत्नीको आत्माको गोठाला गर्नुहोस्। शेफर्ड यो वाइफ्स सोल। परमेश्वरको वचनले दैनिक रूपमा आफ्नो पत्नीलाई धुने गर्नु संसारको थोकहरूले होइन, तपाईँले त्यो गराउनु पर्दैन, संसारले तपाईँको पत्नीलाई धोइरहेकै छ हरेक दिन। उनीहरूले संसारले आफ्नो कुरा खुवाइरहेकै छ, तपाईँले पनि त्यो गरिराख्नु पर्दैन। तपाईँले त जोगाउनुपर्छ, उनीहरूले वचनले धुनुपर्छ, सफा गर्नुपर्ने हुन्छ। आफ्नो पत्नीसँग वचनको बारेमा छलफल गर्नुहोस्, चर्चको जीवनको बारेमा कुरा गर्नुहोस्। यो हप्ता घरमा कसलाई बोलाउने भन्ने कुरामा तपाईँ अग्रसर भएर पत्नीसँग कुरा गर्नुहोस्। पतिहरू चर्च जाने कुरामा छिटो उठेर आफ्नो पत्नीलाई तयार हुनलाई मद्दत गरेर तल गएर बाइकमा पर्खिने तपाईँ हुनुपर्छ, तपाईँको पत्नी होइन। तपाईँ लिडर हो, तपाईँले लिड गर्नुपर्ने हुन्छ। शुक्रबार बेलुका चाँडै बेडमा जाने र शनिबार चाँडै उठ्ने त्यो भूमिका, त्यो उदाहरण तपाईँ बन्नुपर्ने हुन्छ। कतिखेर सुत्ने, कतिखेर उठ्ने, बाइबल पढ्ने क्षेत्र, यी सबै कुराहरूमा तपाईँ इक्जाम्पल हुनुपर्छ पतिहरू। त्यही भएर तपाईँलाई शिर भनेको छ, पति भनेको छ नेतृत्व, गर्नुपर्छ तपाईँले. तपाईँले आफ्नो पत्नीलाई खालि बेडमा मात्र नेतृत्व गर्नुहुन्न, खालि ओछ्यानमा मात्र नेतृत्व गर्नुहुन्न, तर तपाईँले उसको प्राणको वास्त गरेर आत्मिक क्षेत्रमा ख्रिस्टलाई पछ्याउने कुरामा, चर्च जीवनमा इत्यादि कुराहरूमा तपाईँले नेतृत्व गर्नुपर्ने हुन्छ. यो तपाईँको जिम्मेवारी हो. तपाईँको पत्नीको प्राणको वास्त तपाईँले गर्नुपर्ने हुन्छ. यो जिम्मेवारीबाट तपाईँ पन्छाउन मिल्दैन. आफ्नो जीवनमा, आफ्नो वैवाहिक जीवनमा पतिहरू चर्चका अन्य सदस्यलाई समावेश गर्नुहोस्. यसो गर्न एकदम गाह्रो हुन्छ, म बुझ्दछु, असहज हुन्छ, एकदम इन्कन्भिनियन्ट फिल हुन्छ, तर तपाईँको विवाहको लागि यही कुरा ठिक छ, यही कुरा राम्रो छ, तपाईँको विवाहलाई यही कुराले फाइदा दिन्छ. कतिले लाग्छ हामी चर्च जीवनबाट टाढा रहेर हाम्रो विवाह राम्रो हुन्छ, तर होइन होइन, हाम्रो विवाह सुरक्षित चर्चभित्र हुन्छ. चर्चभित्र पतिहरू यी सबै क्षेत्रहरूमा तपाईँले नेतृत्व गर्नुपर्ने हुन्छ. नेतृत्व तपाईँको हो. एपिसी पाँचले तपाईँलाई शिर भन्दछ. आफ्नो शिरत्वको भूमिका विश्वासयोग्य भएर निभाउनुहोस्. पतिहरू आफ्नो पत्नीहरूलाई, पतिहरूले आफ्नो पत्नीहरूलाई अबाला ठानी आदर गर्नुपर्छ. चौथो, पतिहरूले आफ्नो पत्नीहरूलाई वस्तुको रूपमा होइन तर जीवनसाथीको रूपमा हेर्नुपर्छ. पतिहरूले आफ्नो पत्नीहरूलाई वस्तुको रूपमा होइन तर जीवनसाथीको रूपमा हेर्नुपर्छ. पद सातको खण्ड खला हेर्नुहोस् न, किनकि तिमीहरू जीवनका अनुग्रहका साझे हकदार हौ, यस हेतुले कि तिमीहरूको प्रार्थनामा बाधा नहोस्. अनुग्रहका साझे हकदार, यो विवाह परमेश्वरको अनुग्रह हो, परमेश्वरको अनुग्रह हो, र तपाईँ र तपाईँको पत्नी साझे हकदार हुनुहुन्छ. आफ्नो पत्नीसँग विचारशील भएर बस्नुहोस्, स्त्रीलाई अबाला छाने आदर गर्नुहोस्, ताकि तपाईँको पत्नीको मुक्तिको लागि गरिने प्रार्थनामा बाधा नहोस्. यो त्यो अर्थ लाग्छ यो यो पदको अनुसार. तपाईँको प्रार्थनामा बाधा नहोस् भन्नु अर्थ तपाईँको पत्नीको निम्ति तपाईँले गर्ने प्रार्थनाको प्रार्थनामा बाधा नहोस्. सो पतिहरू, के तपाईँ विश्वासयोग्य हुनुहुन्छ? के तपाईँ आफ्नो पत्नीसँग बस्नुहुन्छ? के तपाईँ आफ्नो पत्नीसँग विचारशील भएर बस्नुहुन्छ? के तपाईँले आफ्नो पत्नीलाई एक अबला ठानी व्यवहार गर्नुभएको छ, आदर गर्नुभएको छ? के तपाईँले आफ्नो पत्नीलाई एक वस्तुको रूपमा नभई एक जीवनसाथीको रूपमा, साझे अनुग्रहका साझे हकदारको रूपमा हेर्नुभएको छ? तपाईँले मैले पतिहरूले थाहा गर्नुपर्छ कि पत्नीहरू भनेको परमेश्वर दिनुभएको गिफ्ट हो, जसको योग्यको हामी छैनौँ. हामी पत्नीको योग्यको, हामी विवाहको योग्यको, जीवनको केही पनि योग्यको हामी छैनौँ, तर परमेश्वर आफ्नो अनुग्रहमा ख्रिस्टसँगै यी सबै आशिषहरू दिनुभएको छ. यसलाई हल्का रूपमा नलिनुहोस् र आफ्नो पत्नीलाई तपाईँले एक वस्तुभन्दा बढी देख्नुपर्ने हुन्छ. तपाईँको पत्नी इट्स नट अ सेक्स टॉय, मान्छे हो. सो लभर, केयर गर्नुहोस्, वास्ता गर्नुहोस्. सो प्रिय मित्रहरू, यस बिहानी एउटा वास्तविकता हामी सबैले स्वीकार गर्नैपर्छ कि यो संसारमा कुनै पनि विवाह सिद्ध छैन. यद्यपि बाइबलले हामीलाई हाम्रो जिम्मेवारीबारे बताउँदछ, तर विवाह सिद्ध छैन. देयर इज नो पर्फेक्ट म्यारिज. कुनै पनि सिद्ध विवाह अस्तित्वमा यसकारण छैन किनकि तपाईँ र म सिद्ध छैनौँ, हामी कोही पनि सिद्ध छैनौँ. त्यसकारण सही व्यक्तिसँग विवाह गर्ने भन्ने त्यहाँ कुरा नै छैन. सही व्यक्ति, राइट पर्सनसँग विवाह गर्ने भन्ने कुरै छैन. वास्तवमा तपाईँ र म सबैले गलत व्यक्तिसँगै विवाह गर्नेछौँ, गलत व्यक्तिसँगै. एक पापीको रूपमा हामी अर्को पापीसँगै विवाह गर्छौँ. र यदि तपाईँ विवाहित हुनुहुन्छ र अहिले आएर तपाईँलाई लागिरहेछ मैले त गलत मान्छेसँग विवाह गरेँ कि भने तपाईँको सोच आइरहेको छ भने तपाईँको फिलिङ ठिक छ. वास्तवमा तपाईँले गलत मान्छेसँगै विवाह गर्नुभएको छ. मैले गलत मान्छेसँग विवाह गरेको छु, म गलत मान्छे हो जससँग नगिनाले विवाह गरेको छ. हामी गलत हौँ सबै. वे रङ पर्सन, वे नेभर राइट पर्सन. गलत यसो यस पापी संसारमा राइट पर्सन भन्ने नै छैन. त्यसकारण यदि तपाईँ आफ्नो जीवनसाथीमा खुसी, सन्तुष्टि, जीवनको अर्थ, पहिचान खोज्दै हुनुहुन्छ भने तपाईँ गलत व्यक्तिमा खोज्नु हुँदैछ. गलत व्यक्तिमा हामीले खोज्नुपर्ने सही व्यक्ति केवल एकजना मात्र हुनुहुन्छ र उहाँ येशू ख्रिस्ट हुनुहुन्छ. हामी हाम्रो जीवनको अर्थ, खुसी, सन्तुष्टि र पहिचान हामी सब येशूमा पाउँछौँ. हाम्रो जीवनसाथीमा होइन, सम्बन्धमा होइन, काममा पनि होइन. र यस बिहानी तपाईँ येशू ख्रिस्टको चेला हुनुहुन्न भने कृपया तपाईँ पनि आफ्नो पापहरूबाट फर्केर येशू ख्रिस्टमाथि भरोसा गर्न सक्नुहुन्छ र येशू ख्रिस्टले दिनुहुने त्यो खुसी, सन्तुष्टि, जीवनको अर्थ र पहिचान तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. यदि तपाईँ यस बिहानी विवाहित हुनुहुन्न भने, तपाईँ विवाह हुन बाँकी रहेको मान्छे हुनुहुन्छ भने परमेश्वर पवित्रताको लागि परमेश्वर पवित्र पवित्रताको पछि भागेर लागेर विवाहको लागि तपाईँ तयार गर्नुहोस्। चर्चको सेवा गर्न आफ्नो दानहरूको प्रयोग गर्नुहोस्। यदि तपाईँ अविवाहित हुनुहुन्छ भने विवाहित जोडीलाई आफ्नो जीवनमा आमन्त्रित गर्नुहोस् र उनीहरूबाट सिक्नुहोस्, उनीहरूको जीवन हेर्नुहोस्, अहिले नै अनुशासित जीवन जिउनुहोस्, शुद्ध जीवन कायम राख्नुहोस्। विशेष गरी अविवाहितहरू यौन जीवनलाई शुद्ध कायम राख्नुहोस्। मैले एउटा पोस्ट देखेको थिएँ, एकदमै राम्रो थियो यौनको बारेमा, कि यौन सेक्स चाहिँ बोयफ्रेन्डले गर्लफ्रेन्डलाई दिने गिफ्ट होइन, यो त परमेश्वरले तपाईँको विवाहको निम्ति दिनुभएको गिफ्ट हो। सो भाइ बहिनीहरू अविवाहितहरू होसियार हुनुहोस्, होसियार हुनुहोस्। तपाईँ विवाहको लागि तयार गरिदिनुहुन्छ भने पवित्रताको पछि भागेर परमेश्वरको पछि भागेर परमेश्वरलाई जानेर ख्रिस्टलाई चिनेर सुसमाचारमा वृद्धि भएर चर्च जीवनमा समर्पित भएर तपाईँ तयार हुनुहुन्छ। यदि तपाईँ अहिले सिङ्गल हुँदाखेरि सेवा गर्न जान्नुभएको छैन, आफ्नो शरीर अनुशासनमा राख्नुभएको छैन भने तपाईँ भोलि कसरी तपाईँको पत्नीसँग विचारशील भएर बस्न सक्नुहुन्छ? कसरी उसलाई तपाईँले प्रेम गर्न सक्नुहुन्छ, डोर्याउन सक्नुहुन्छ, कसरी उसको सेवा गर्न सक्नुहुन्छ? तपाईँले त आफ्नो पत्नीलाई आफ्नो सेवाको लागि प्रयोग गर्नुहुनेछ, आफ्नो स्वार्थमय पापमय इच्छाहरू प्रयोग त्यो पुरा गर्नलाई आफ्नो पत्नीलाई तपाईँले युज गर्नुहुनेछ। त्यस कारण अहिले सिङ्गल हुँदै अविवाहित हुँदै आफ्नो जीवनलाई सेवामा समर्पित गर्नुहोस्। सो मित्रहरू, यदि तपाईँ एकपटक विवाह भइसकेको व्यक्ति तर तपाईँको जीवनसाथीले तपाईँलाई छोडेर जानुभएकोहरू मध्ये हुनुहुन्छ भने तपाईँले कस्तो पीडा महसुस गराउनु भएको छ त्यो म जान्दछु भने म भन्न सक्दिनँ। तपाईँको पीडा तपाईँलाई थाहा छ, तपाईँलाई पक्कै गाह्रो भएको छ, तपाईँले सायद भरोसा गुमाएको हुनसक्छ र अब कसैलाई भरोसा नगर्ने स्थितिमा पुगेको हुन सक्नुहुन्छ होला। तर मित्रहरू, ख्रिस्टमा तपाईँको लागि आशा छ। धोका के हो? कुनै पनि मानिसलाई भन्दा बढी उहाँलाई थाहा छ। उहाँले तपाईँलाई कहिले छोड्नुहुने छैन, त्याग्नुहुने छैन। ख्रिस्टमा आफ्नो भरोसा राख्नुहोस्। यस बिहानी प्रिय मित्रहरू, सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी विवाहभन्दा बढी नै कुराको लागि सृष्टि गरिएका हौँ। हामी परमेश्वरलाई चिन्न र परमेश्वरको आनन्द लिन सृष्टि गरिएका हौँ। त्यसकारण हामी परमेश्वरलाई चिनेर परमेश्वरको पछि भागेर हामी विवाहको पछि हामी लागौँ, किनकि परमेश्वर सर्वभलो पुगिसर सफिसियन्ट र सर्वसन्तुष्ट परमेश्वर हुनुहुन्छ। प्रियहरू, यो संसारको विवाहहरू त आउनेवाला विवाहको केही झलक मात्र हुन्, ट्रेलर मात्र हो। यो संसारको विवाहहरूले आउनेवाला त्यो अनन्त भविष्यमा आउनेवाला विवाहको एउटा प्रिभ्यूको रूपमा, पूर्वचित्रको रूपमा काम गर्दछ। ख्रिस्ट चर्चको दुलहा हुनुहुन्छ, चर्च ख्रिस्टको दुलही हो र ख्रिस्ट चर्चलाई लिन चाँडै आउँदै हुनुहुन्छ। चर्च ख्रिस्टको प्रतीक्षामा जिइरहेको छ र हरेक विवाहले ख्रिस्ट र चर्च बिचको विवाहलाई दर्शाउँदछ। त्यसकारण संसारमा हुने जुन विवाहको हामी आनन्द लिन्छौँ, जुन विवाहको बारेमा कुरा गर्छौँ, त हामीले कहिले पनि नभुलौँ कि हाम्रो विवाह वास्तवमा अस्थायी हुन्, स्थायी विवाह हुनै बाँकी छ। थुमाको विवाह भोज आउनै बाँकी छ। त्यो प्रतीक्षामा हामी जिउँ, त्यो प्रतीक्षामा हामी अहिलेबाटै हामी हाम्रो जीवनलाई समर्पित गरौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।